आकाश भन्दा पनि फराकिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त सेती गन्दकी भन्दा पनि साँगुरो रहेछ। पुष माघको पारिलो घाम हो हाम्रो माया भन्थ्यो, खै तिम्रो माया त छुरा भन्दा पनि धारिलो रहेछ। कहिल्यै नसुक्ने पीरतीको मूल हो हाम्रो माया भन्थ्यो, खै तिम्रो माया त पश्चातापको भुमरीमा जल्ने एउटा भूल रहेछ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म तपाईँकै डियर कल्याण कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा तपाईँहरूकै सत्य घटनामा आधारित कार्यक्रम हो र तपाईँ यो कार्यक्रमको लागि आफ्ना जीवनमा घटेका सत्य घटनाहरू छन् भने तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँ फेसबुक प्रयोग गर्नुहुन्छ भने फेसबुकमा गएर सर्च बक्समा जानुहोस् र KALYN कल्याण GAUTM कल्याण गौतम टाइप गर्नुभयो भने तपाईँ मलाई प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ मलाई इमेलबाट पनि पठाउन सक्नुहुन्छ। मेरो इमेल रहेको छ dear kalyan dot merokatha@gmail.com। तपाईँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। यो कुराको म जानकारी गराउन चाहन्छु र तपाईँहरूलाई कार्यक्रम मेरो कथाको बारेमा थप जानकारी पनि तपाईँ यही मार्फत प्राप्त गर्न सक्नुहुन्छ अथवा तपाईँ इमेज FM को ठेगाना पनि मलाई आफ्ना जीवनका वास्तविक घटनाहरू पठाउन सक्नुहुन्छ। म यही भन्न चाहन्छु र आज पनि मैले जीवनको वास्तविक घटना लिएको छु जुन प्रसङ्ग हाम्रो नेपालदेखि बाहिर रहे पनि मान्छेका भावनाहरू हामी संसारको जुन कुनै कुनामा रहे पनि जहाँ रहे पनि हाम्रा भावनाहरू हाम्रा मनका धुकधुकीहरू उस्तै हुन्छन् भन्ने कुराको अनुभव मैले तपाईँहरूलाई कार्यक्रम मार्फत गराइरहेको छु र कार्यक्रम मेरो कथा तपाईँको हृदयको तपाईँको जीवनको वास्तविक घटनाको एउटा अंश हो र आजको कार्यक्रममा मैले प्रदीपजीले पठाउनु भएको उहाँको वास्तविक जीवन घटना प्रसारण गर्न गइरहेको छु र कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु यो गीतबाट।
नके जाबी सुनो माया नहो छपावा नहो छपावा एकै तोला पाउन पनि कस्तो महाजल माया सारै महँगो माया सारै महँगो माया सारै महँगो नके जाबी सुनो माया नहो छपावा नहो छपावा एकै तोला पाउन पनि कस्तो महाजल माया सारै माया सारै महँगो माया सारै माया सारै माया सारै हट बजारी खेला पसी बंद की भोगनु पर्ने झेल माया सारे माया सारे माया सारे नते जादी सुन हो माया न हो छपावा न हो छपावा एक तोला पाउना पनि कस्तो महाजन माया सारे महंगो माया सारे महंगो माया सारे महंगो नते जादी सुन हो माया न हो छपावा
मेरो कथा इमेज एफएम 979 को प्रस्तुति डियर कल्याण को मनछुनी आवाज में मेरो कथा अब क्यानडा नेपाल .net मा
डियर कल्याण सपनाहरू बेचेर बाँच्नेहरू र अलिकति सपनाहरू लुटेर हाँस्नेहरू यो जीवनको गोरेटोमा यो जीवनको उकालोमा र बिस्तारै जीवनबाट पुनरावृत्त हुँदै जाने ओरालीहरूमा छरपष्ट भेटिन्छन् कहाँनिर गएर मान्छेको मन ठोकिन्छ र मान्छे कहाँनिर गएर आफैबाट विस्थापित हुन्छ यो यात्रामा मान्छेलाई थाहै हुँदो रहेनछ तर पनि जिन्दगीका यात्राहरू कति मिठा र सुकुमार हुन्छन् आज सुनाउँछु म तिमीलाई मलाई तिमी असाध्यै मनपर्छ डियर कल्याण भावनामा मान्छेका मुटुभित्रका दुःखहरू पीडाहरू र अलिकति खुसीहरू तिमीले कसरी साटेर लिन्छौ र मान्छेका भावनाहरूलाई जस्ताको तस्तै बनाएर लाखौं लाख मान्छेको बीचमा शब्द शब्दबाट अनुवाद गरिदिन्छौ र मनको धोको यसरी पूरा गरिदिन्छौ जसरी आकाशमा उडिरहेको कालो बादलबाट पानी झरेपछि सेतो भएर निलो आकाशमा उड्छ त्यस्तै हुन्छ मन मन त साबुनले धोएर पनि पखालिँदो रहेनछ न त पानीले पखालिन्छ मन तर कहिलेकाहीँ यही मनलाई आफ्नै शब्दका साबुनहरू प्रयोग गरेर धुन मन लाग्दो रहेछ त्यसैले आज धोइरहेको छु म मेरा मनका दुःखहरू शब्द शब्दमा प्रमाणको लागि सबै कुरा पठाएको छु विश्वास लाग्दैन भने मेरा सम्पूर्ण टेलिफोन नम्बरहरू छन् कष्ट गरेर एकपटक मात्र टेलिफोन गरिदिए आभारी हुने थिए म चाहन्छु मेरो कथा कसैको लागि प्रेरणा बनोस् म चाहन्छु मेरो कथा कसैको लागि जीवनको धारणा बनोस् र यी जीवनमा हिँडिरहने उकालीहरूमा ओरालीहरूमा मान्छेका मनहरूमा र मन बाहिरका रङ्गी चङ्गी दुनियाँहरूमा जहाँ जहाँ पुगे पनि मेरा यी भावनाहरूले कहीँ न कहीँ कतै न कतै यो कार्यक्रम सुनिरहनुभएका तपाईँहरूका मनका आवेगहरूलाई साटिरहोस् म यही चाहन्छु त्यसैले तिमीलाई लेखिरहेको छु डियर कल्याण मैले मेरो कथा मेरो नाम प्रदीप हो विक्रम सम्वत 2035 सालमा मेरो जन्म काठमाडौँ उपत्यकाभित्र भएको हो म घरको जेठो छोरा हुँ हामी घरमा जम्मा जम्मी 3 दाजुभाइहरू थियौँ बुबाको सानो तिनो व्यापार थियो आमा गृहिणी हुनुहुन्थ्यो जाउलाखेल नजिकै रहेको हाम्रो घरबाट प्रशस्तै भाडा उड्थ्यो सायद त्यसैले होला मेरा जीवनका बालापनहरूमा मैले कहिले पनि दुःख र पीडाको अनुभव गर्न पाएन मैले सानोमा जाउलाखेलको सेन्ट जेभियर स्कुलमा पढेको पढाइ राम्रै थियो राम्रैसँग पढ्थेँ मैले मलाई अझै पनि याद आउँछ मेरा बालापनहरू जहाँबाट मैले जिन्दगीका धेरै भारीहरू बिसाएको छु, ती खुसीहरू, ती उमङ्गहरू आज साट्न चाहन्छु म। खै के भयो कुन्नी, थाहै छैन। जब जब म तिमीलाई सुन्छु, जब जब म मेरो कथा सुन्छु, लाग्छ यो मनको पाटोभित्र रहेका मेरा दुःखका घाउहरू पनि तिमीलाई किन नबाँटु। यो दुनियाँमा तिमीलाई नबाँटेर म कसलाई बाँट्न सक्छु? मलाई त्यस्तै अनुभव हुन्छ र त्यस्तै भयो, त्यसैले लेखिरहेको छु मेरो कथा। विक्रम सम्बत 2051 सालमा मैले सेन्ट जेभियर स्कुलबाट एसएलसी पास गर्दा मेरा आँखाभरि रुमानी सपनाहरू थिए। तिनै सपनाका पोकोहरू पारेर म जीवनको गोरेटोमा निस्केको हुँ। एसएलसी पछिका मेरा दिनहरू अत्यन्तै मिठा थिए, अत्यन्तै सुकुमार थिए। आज पनि साट्न चाहन्छु म त्यो हाँसो, त्यो खुसी, त्यो उमङ्ग। कहिले कहीँ सोच्छु कहाँ गए होलान् मेरा ती खुसीहरू मलाई छोडेर। ती खुसीहरूले भन्थे होला, बिचरा प्रदीप कहाँ गयो होला। तिनीहरू सोध्थे होला, मबाट टाढा भयो प्रदीप। तर आज भन्न चाहन्छु, मेरा खुसी मबाट टाढिएका हुन्, म खुसीबाट होइन। विक्रम सम्बत 2051 सालमा एसएलसी सकेपछि मैले कलेज लेभलको पढाइ सुरु गरेको हुँ। र पढाइ सकिन साथ मेरा सपनाका ठुला ठुला महलहरू बन्दै जाने क्रममा विक्रम सम्बत 2053 सालमा म अमेरिकाको लागि उडेको हुँ, पढ्ने सिलसिलामा, पढाइको सिलसिलामा। तिर्कल्याम, आज सुनाउँछु म मेरो कथा, दिल खोलेर सुनाउन चाहन्छु तिमीलाई, बस तिमीलाई।
मेरो मनमा आगो लाउनेको, मेरो मन धर धर रोने को, मेरो मन आग लाउने को, मेरो मन धर धर रोने को। तिम्रो पनि छाती भित्र आगो दन्कियो, सधैँभरि माया पाउन मुटु छल्कियो, सधैँभरि माया पाउन मुटु छल्कियो। सिले रेटी रेटी तिखो छुरा चलायो, तिमले माया अन्तै सार्यो, जोरी पारी सबै हसायो। हो चुले सिले रेटी रेटी तिखो छुरा चलायो, तिमले माया अन्तै सार्यो, जोरी पारी सबै हसायो। हाँसी हाँसी अचानमा रेटने को, जिंदगी में डढ़ेलो झै आगो सल्कियो, सधैँ भरि माया पाउन मुटु छल्कियो, सधैँ भरि माया पाउन मुटु छल्कियो। तिमीले त डुबाई छाड्यो मन मिले मुटुलाई, जिन्दगी भर आँसु देउ चोखो माया लाउनेलाई। हो तिमीले त डुबाई छाड्यो मन मिले मुटुलाई, जिन्दगी भर आँसु देउ चोखो माया लाउनेलाई। अर्काको मन धर धरि रुवाउने को, सुख सधैँ टाढैबाट अन्तै तर्कियो, सधैँभरि माया पाउन
मुटु छकियो सधैँ भरि माया पाउन मुटु छकियो मेरो मनमा आग लाउने खो मेरो मन धर धरी रोने खो तिम्रो पनि छातीभित्र आग दम्कियो सधैँ भरि माया पाउन मुटु छकियो सधैँ भरि माया पाउन मुटु छकियो सधैँ भरि माया पाउन मुटु छकियो
डियर कल्याण किन सुक्छन् सपनाहरू मान्छेका चैत्र महिनाका जंगली पातहरू झैं किन रुन्छन् मनहरू सावनमा झरी जस्तै किन रुन्छन् मनहरू र किन दुख्छन् मनहरू पीडामा घाउ जस्तै बनेर आज सम्झन्छु म जिन्दगीको पुरानो पाटो जहाँ अलिकति मेरो अतीत बिसाएर मैले जिन्दगीका सपनाहरू सजाएका थिए सजाएको थिए आज सम्झन्छु तिनै कुराहरू जसले मलाई जिन्दगीको यो गोरेटुसम्म ल्याइ पुर्याए र आज फेरि मनभित्र राखेर आफैलाई दाँच्छु ती मेरा हराउने सपनाहरू किन आँखा वरिपरि आए होलान् किन बसे होलान् माया बनेर मेरो आँखाको डिलमा किन सुस्ताए होलान् हरेक रात मेरो सपनासँगै र किन उठे होलान् हरेक बिहान मेरो मनसँगै आज तौलन्छु तिनै कुराहरू सम्झन्छु यो जिन्दगीलाई जताबाट फर्केर हेरे पनि पुनरावृत्त हुने मेरा पीडाका र मेरा जिन्दगीका यात्राहरू किन यति नमिठा र धमिला भए आज सुनाउन चाहन्छु काठमाडौँबाट अमेरिका उड्दाका दिनहरूका खुसीहरू मैले अमेरिकामा धेरै दिन साट्न सकेन अमेरिकाको न्युयोर्क स्थित एउटा कलेजमा पढ्दै गर्दाका मेरा दिनहरू कति सुकुमार थिए र आफ्नो पढाइलाई निरन्तर अगाडि बढाउँदै जाने क्रममा म त्यहाँ राजनैतिक शास्त्रको विद्यार्थी बनेको थिएँ कसरी व्यक्त गरौँ आफ्ना दुःखहरू कसरी व्यक्त गरौँ आफ्ना मनका यी पीडाहरू जताबाट छामे पनि पोल्ने जताबाट हेरे पनि पीडा र घाउ बनिरहने मेरा ती अतीतहरू म आज फुकाउन चाहन्छु त्यसो त मैले किन मेरो कथामा आफ्नो जीवन कथा पोखिरहेको छु म व्यक्त गर्न चाहन्छु मेरा ती सबै कुराहरू र पखाल्न चाहन्छु मनका पीडाहरू यसरी म कलेजमा रहँदा र कलेजमा पढ्दा त्यहाँ नेपालीहरू अत्यन्तै कम थिए मेरो कलेजमा भारत र पाकिस्तानी विद्यार्थीहरूको धेरै उपस्थिति थियो तर पनि परिवेश फरक थियो विचारहरू फरक थिए समय गुज्रदै गयो मैले आफ्नो जीवनको पढाइलाई आफ्नो जीवनको लक्ष्य बनाइरहे र सोचिरहे मैले पढ्नुपर्छ र जिन्दगीमा केही गर्नुपर्छ मेरा भाइहरू छन् आमा छिन् घरमा सधैँ फोन गरेर मेरो सधैँ पिरोलो गर्छिन् बुबा हुनुहुन्छ जसले छोरा विदेशमा पढ्दैछ भनेर गर्व गर्नुहुन्छ ती सबै कुराहरूलाई फेरि कहिलेकाहीँ ओझेलमा पार्थे मेरा भावनाहरूले पढाइ चल्दै थियो निरन्तर विक्रम सम्बत 2056 सालमा म काठमाडौँ आउँदा एक दिन आमाले भन्नुभयो छोरा तिम्रो पढाइ सकिएपछि काठमाडौँ आऊ हामीले बुहारी हेर्छौँ तिमीले विवाह गर्नुपर्छ मेरी आमाको आँखामा हेरेँ मैले धेर कल्याण रुमानी सपनाहरू थिए छोराको विवाह गरिदिने बुहारी घरमा भित्राउने बुहारीले बनाएको चिया खाने मेरो आमाको सपना थियो भने म विश्वको सबैभन्दा सम्पन्न देशमा बसेर पढिरहेको एउटा छोरो असमानताका घेराहरू ठुल्ठुला बन्दै थिए चिरिदै थिए मनका भावनाहरू। मैले आमाको आँखामा हेर्थे, यिनै आमा हुन् जसले एक छाक खाएर मलाई पढाइन्। आफ्नो कोखमा राख्दाखेरि र म जति बेला बिरामी हुन्थे यिनी रातभरि सुतिनन्। तर तिनै आमा आज मेरो सपनासँग सार्दैछिन्। आफूले गरेको मायाको बदला मेरो सपनासँग लिँदैछिन्। म त्यस्तै सोच्थे। भाइहरू बुझ्ने भइसकेका थिए। मैले भाइहरूलाई भन्थे, तिमीहरूले आमा बुबालाई हेर्नु, मेरो जिन्दगीको ठेगान हुँदैन। हामी तिमीहरूमध्ये कुनै अमेरिका बसे पनि एकजना छोरा यतै बस्नुपर्छ। भाइ दङ्ग पार्थे छेउमा बसेर। यस्तो सोच्थे कि मानव दाई मलाई अहिले लिएर जाँदैछ। डियर कल्याण सपना न हो, जसरी पनि देख्न सकिन्छ। आँखा चिम्ले पुग्छ सपना देख्नको लागि। विपना त यथार्थ हो, तर त्यही सपना पनि यथार्थको धरातलमा उभिएर देख्नुपर्छ। र 56 सालमा करिब 1.5 महिनाको बसाइपछि म अमेरिका फर्कदा मेरी आमाले रातो टिका लगाइदिन् निधारमा। मलाई मन पर्न छोडिसकेको थियो, किनकि म अमेरिकन सोसाइटीमा हुर्किएको नेपाली ठिठो। मैले आफूलाई फरक बनाउन चाहन्थे। मेरी आमाले रातो टिका लगाइदिन् जाने बेला आँखाभरि आँसु थियो आमाको। तर मलाई अमेरिकाको मायाले तानिरहेको थियो, र कोही थियो जो अमेरिकामा बसेर मेरो प्रतीक्षामा थिए। मलाई उसको मायाले बारम्बार तानिरह जाने बेला आमा र बुबाको चरण छुँदै भने, राम्रोसँग बस्नु होला, म आउँछु कि आउँदैन ठेगान छैन, मनले भनिरहेको थियो। तर फेरि मैले भने, कुनै दिन बिदा मिल्यो भने आउनुपर्छ। आमाले भन्नुभयो, बिदा मिल्न साथ आइहालेस् छोरा, तेरो माया लाग्छ। कति मिठा सपना हुन्छन् जन्मदिने आमाको। तर यो दुनियाँमा यस्ता छोराहरू पनि हुन्छन् जसले तिनै आमाका मिठा सपनाहरू कुल्चेर जिन्दगीमा आफ्नो सपना बनाउँछन्। आफ्नो सपनाको धरातल फराकिलो बनाउँछन् आमाको सपनालाई कुल्चेर। र कतिपय छोराहरू यस्ता हुन्छन् जसले आमाको सपनालाई सजाउँदा सजाउँदै आफ्ना सपनाहरू घात गर्छन्। तेर्कल्याण, म दुनियाँको त्यो छोरा हुँ जसले आमाको सपनामाथि कुल्चेर आफ्नो सपना बनाउँदै गए, निर्माण गर्दै गए मैले सपनाहरू। र म न्युयोर्क फर्किन साथ मेरो प्रतीक्षामाथि, जसलाई हामीले जीवन साटेका थियौँ, पाकिस्तानी केटी थिए नतासा, पेसावर सहरको अलिकति पारिपट्टि। ऊ भन्थी, अपटाउनमा छ मेरो घर, म गएको थिएन। राजनीति शास्त्रको विद्यार्थी भएर सोमालियामा हामी केही काम गर्न जाँदा उसको र मेरो परिचय बनेको थियो। मसँग मिल्थ्यो, भावना मिल्थ्यो, अझ भनौँ भने डियर कल्याण हाम्रा मनका कुराहरू मिल्थे, हाम्रो भाइब्रेसन मिल्थ्यो मुठ्युको। त्यसैले हो हामी नजिक थियौँ। त्यो नजदिकीले हामीलाई यतिसम्म नजिक बनायो, न उसले पाकिस्तान देख्न छाडी र मैले नेपाल। डियर कल्याण, म भन्दै जान्छु मेरो कथा, सुनाउँदै जान्छु। न्युयोर्कका ट्रेन स्टेसनहरूमा मैले उसलाई कुरेका दिनहरू अझ सम्झन्छु। म्यानहटन छेउको पार्कमा बसेर र सेन्ट्रल पार्कमा बिताएका क्षणहरू मैले आज पनि सम्झन्छु। ट्रेन स्टेसनमा हरेक ढोकाहरू गन्दै ऊ बाहिर निस्के कि भनेर घन्टौँ बिताएका दिनहरू आज पनि सम्झन्छु र सुनाउन चाहन्छु तिमीलाई मेरो कथा, बस मेरो कथा।
सबैभित्र बसी हालियो लोकल ट्रेनको भरपरी, सबैभित्र बसी हालियो लोकल ट्रेनको भरपरी। हेर्दा आँखा थाकिसके, कहाँ आउँदै होला बामेश्वरी। एक्सप्रेस ट्रेन बिचबाट कुद्छन् घट घट घट, निस्क्यों की पर्ख्यों, निस्क्यों की पर्ख्यों, मन भयो छटपट। न्यूयॉर्क को लोकल ट्रेन कत्ता हरायो, न्यूयॉर्क को लोकल ट्रेन कत्ता हरायो। सबवे भित्र पसी हालियो लोकल ट्रेन को भरपरी।
लोकल ट्रेन को भर भरना ले दुख निकै पाइयो कम्मा ढिलो पुगे काले गाली धेरै खाइयो लोकल ट्रेन को भर भरना ले दुख निकै पाइयो कम्मा ढिलो पुगे काले गाली धेरै खाइयो भर पर्ने बानीले फिरा नै गरायो न्युयोर्कको लोकल ट्रेन लत्ता हरायो न्युयोर्कको लोकल ट्रेन लत्ता हरायो सबै भित्र बसी हालियो लोकल ट्रेनको भर परि कमाएको तलबले खान बस्न ठिक्क आधा उमेर गइसक्यो लाग्न थाल्यो दिक्क कमाएको तलबले खान बस्न ठिक्क आधा उमेर गइसक्यो लाग्न थाल्यो दिक्क प्राइभेट का चढ्ने रहर यसै नै हरायो न्युयोर्कको लोकल ट्रेन कता हरायो न्युयोर्कको लोकल ट्रेन कता हरायो सबै भित्र बसी हालियो लोकल ट्रेनको भर परि भित्र पसी हालियो लोकल ट्रेन को भर परी हेर्दा आँखा थाकिसके कहाँ आउँदै होला बामे
ढेर कल्याण तिमीलाई पोख्न चाहन्छु मेरा मन का कथाहरू भावनाहरू र अलिकति मन भित्र रहेका पुराना सम्झनाहरू उपकाएर फेरि घाउ बनाउन चाहन्छु दुख्ने त मेरो क्षति हो म जति जति मेरा कथाहरू मेरो हृदयको पानाबाट शब्द शब्द बनाएर झिक्छु त्यति दुख्छन् मेरा मनका घाउहरू किन यसरी मनका घाउहरू आफैसँग दुखी रहन्छन् सम्झौता हुन नसक्ने शर्तमा म बुझ्नै सकिरहेको छैन न बुझ्न सकिन्छ यी जीवनका यात्राहरूमा भेटिने खुसीहरू उमङ्गहरू आफन्तहरू पराईहरू किन यस्तो हुन्छन् जसलाई आफ्नो सम्झेर वर्षौंदेखि प्रतीक्षा गर्यो त्यही घात गरेर निस्कन्छ जो जिन्दगीमा आफ्नो होइन जस्तो लाग्छ ऊ अनायास मनको वरिपरि बास माग्न आउँछ हर पल हर क्षण भनिरहन्छ मलाई मेरो हृदयमा बास देऊ म तिम्रो हृदयभित्र बस्न चाहन्छु यो कस्तो नाता हो यो कस्तो सम्बन्ध हो र यो जिन्दगीको कस्तो रीत हो आज त्यही रीतभित्रका सारा दुःखहरू पोखेर उन्मुक्त हुन चाहन्छु राज व्यक्त गर्न चाहन्छु मेरा तिनै भावनाहरू मेरो जिन्दगीमा नतासा यसरी आई कि मानव ऊ मेरो जीवनको गोरेटोमा बास बस्नको लागि हर रात हर दिन मसँग भिख मागिरहेकी छ हाम्रो पढाइ एउटै विचार एउटै वास्तवमा म हिन्दू परिवारको केटा थिए भने ऊ मुसलमान परिवारकी छोरी भए पनि उदार परिवार थियो तिनीहरूको म आज सम्झन्छु ती सम्झनाहरू मनभित्र बास बसिरहन्छन् उसको माया उसको प्रेरणा उसले देखाएका बाटोहरू मलाई आफ्नो जस्तो लाग्थ्यो उसले देखाएका कुराहरू मलाई आफ्नो जस्तै लाग्थ्यो ऊ मेरो लागि जन्मिएकी छे जस्तो लाग्थ्यो अमेरिकाका सहरहरूमा हामीले पढाइको सिलसिलामा धेरै समय बितायौं, धेरै क्षणहरू हामीले सँगै बितायौं, सँगै रह्यौं, समय बित्दै गयो। एकपटक उसँग मैले पाकिस्तान जाने अवसर पनि पाएँ, त्यो पनि कलेजको काम मिलाएर। उसको सहरदेखि अलिकति टाढाको बस्तीमा रहेकी ऊ घरकी एक्लो छोरी थिए। ठुलो दाई बरा लिएर हिँड्थ्यो, केही काम थिएन। अर्को दाईको गार्मेन्ट उद्योग रहेछ, सम्पन्न परिवार। उसको परिवारले मलाई स्वीकारे जस्तै लाग्यो। मैले सोचे जति टाढा भए पनि मन मिलेपछि यो संसारमा कतै भिन्नता रहँदैन। हामी टाढा र नजिक भन्ने कुरा मनको दायरा हो। जब हामी एउटै मनभित्र बास बस्छौँ भने त्यो किन फरक हुन्छ र? एक दिन उसले त्यसै गरी भने, हामी पाकिस्तानी बाटोमा हिँडिरहेका थियौँ गाडीमा। उसले मलाई भनेकी थिए, तिमीलाई कस्तो लाग्यो मेरो परिवेश, मेरो ठाउँ? तिमीलाई फरक लाग्यो होला, तर फरक मान्नु हुँदैन। म पनि तिम्रो ठाउँमा मलाई फरक लाग्न सक्छ, तर ठुलो कुरा त मन हो, मनभित्रको भावना हो। पाकिस्तान र नेपालभित्रको यो भावनामा हामी अट्न सक्छौँ। मन नबदल्नु, म कहिल्यै बदल्ने छैन तिम्रो लागि। उसले मेरो हात समाए। डियर कल्याण, आज पनि सम्झन्छु त्यो पेसावर सहरमा दौडिरहेको कारभित्र उसले मलाई सङ्गीत सुनाउँदै समाएका हातहरू आज पनि कसैले समाइरहे जस्तो लाग्छ। समय बित्दै गयो, मैले सारा कुरा बिर्सेँ, काठमाडौँ बिर्सेँ, देश बिर्सेँ। र विक्रम सम्बत 2060 सालमा मेरो पढाइ सकिएपछि म काठमाडौँ आउने भए, त्यो पनि आमा बिरामी भएको खबर सुनेर। म काठमाडौँ आउँदा आमाको आँखाभरि रोमानी सपनाहरू थिए, मिठो सपना। र म आएको तेस्रो दिन आमाले मलाई काकाको घर भानेश्वर लिएर जानुभयो, र त्यहाँ एकजना केटीसँग परिचय गराइदिनु भयो। एमबिए पढ्दै गरेकी ऊ हिमालयन ब्याङ्कमा जागिर गर्थिन्, असल सुशील। मलाई यस्तो लाग्यो कि मानौ मेरो परिवार मेरो विवाहको लागि दबाब दिइरहेको छ। तेर कल्याण, म आज सुनाउन चाहन्छु मेरो जीवनको कथा, बस मेरो आफ्नो कथा।
तिमीले तिर्खा लागि प्यास कतै मेट्यो कि तिमीले मैले भने तिमीलाई भुल्नै सकिन तिमी बाहेक अरू सँग भुल्नै सकिन
स्वागत छ तपाईलाई कार्यक्रम मेरो कथामा। कार्यक्रम मेरो कथा प्रत्येक बिहीबार 12 बजेदेखि 2 बजेसम्म इमेज एफएम 97.9 बाट तपाई सुन्न सक्नुहुन्छ। त्यसैगरी प्रत्येक बुधबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण हुने गर्छ। र धेरै तपाईहरुले धेरै राति भयो भनिरहनु भएको छ। कार्यक्रम मेरो कथा 11 बजेदेखि 12 बजेसम्म प्रसारण गर्दा त्यसलाई मैले हृदयमा राखिरहेको छु तपाईँको कुराहरूलाई, र म कुनै दिन त्यसको जवाब पनि दिनेछु। र यदि तपाईँले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने आज मैले प्रदीपजीले पठाउनु भएको उहाँको वास्तविक घटना सुनिरहेको छु, र भर्खरै रेडियो ट्युन गर्ने तपाईँलाई म उहाँको जीवनको पछिल्लो अंश अघिल्लो अंश रिक्याप गर्न चाहन्छु। प्रदीपजीको जन्म विक्रम सम्बत 2035 सालमा काठमाडौँ उपत्यकाभित्र भएको हो। उहाँ घरको जेठो छोरा हुनुहुन्थ्यो। सानोमा उहाँले जाउलाखेलको सेन्ट जेभियर स्कुलमा पढ्नुभयो र त्यही स्कुलबाट 51 सालमा एसएलसी दिनुभयो र 53 सालमा उहाँ पढ्नको लागि विदेश जानुभयो। र त्यहाँ पुगेपछि उहाँ विदेश अर्थात् अमेरिका पुगेपछि उहाँ त्यहाँ पढ्दा पेसावर सहरमा अवस्थित एकजना छात्रा हुनुहुन्थ्यो जोसँग उहाँको साथीत्व बढ्दै गयो र सामिप्यता बढ्दै गयो। नतासा नाम गरेकी ती पाकिस्तानी छात्रासँग उहाँको सामिप्यता बढ्दै गयो र त्यो अवसरमा उहाँ धेरै पटक पाकिस्तान पनि पुग्नुभयो। र विक्रम सम्बत 2060 सालमा उहाँको आमा बिरामी हुँदा उहाँ काठमाडौँ आउनुभयो र विवाहको कुरा भयो, तर उहाँले विवाह नगरेर फर्कनुभयो। नेपालबाट विवाह नगरेर उहाँ अमेरिका जानुभयो र त्यसपछि के हुन्छ त, उहाँको अर्को साँच्चीकै विवाह हुन्छ अथवा नतासासँग उहाँको सम्बन्ध कस्तो हुन्छ, सुनौ यो उहाँको अत्यन्तै मार्मिक र वास्तविक जीवन घटना।
Thank you.
सकेको घाउलाई आज फेरि म पीडादायी बनाउँदैछु, किन दुख्छन् घाउहरू थाहा छैन। यो जिन्दगीमा दुखी रहने यी घाउहरूलाई म फेरि उपकाएर अर्को घाउ बनाउन चाहन्छु। घाउ नै घाउको यो जिन्दगीमा फेरि मलहम लगाएर नयाँ जिन्दगी उभार्न चाहन्छु। भनिन्छ सपनाहरू मात्र मिठा हुन्छन्, सपना बाहेक यो दुनियाँमा मिठो कुराहरूको केही हुँदैन। तर जिन्दगीमा सपनाका कुरा नगर्ने म कसरी म मिठो र सुमधुर हुन सक्छु आज बारम्बार प्रश्न गर्छु। पछिल्लो पटक डियर कल्याण तपाईँ अमेरिकाबाट फर्किसकेपछि मलाई कोलोराडोको साथीले खबर पुर्याएको थियो। ऊ फर्किसकेको छ, आफ्नो कथा दिने भए कृपया छिटोभन्दा छिटो पठाइदिनु होला। मलाई नरमाइलो लाग्यो, म चाहन्थे तपाईँबाट अनुवाद भएर म तिमीमा झर्न चाहन्थे र तिमीसँग मनका कुराहरू साटेर दुःखका कुराहरू बाँडेर अलिकति भए पनि समय बिताउने इच्छा थियो, तर असमर्थ रहे। त्यसैले त लेखिरहेको छु आफ्ना मनका भावनाहरू, चोटहरू, दुःखहरू कसरी पोखु मलाई गाह्रो भइरहेको छ। मेरी आमाको सपनालाई तोडेर, मेरी आमाको सपनामा कुल्चेर म अमेरिका फर्के। अमेरिका फर्केपछि म र नतासा न्युयोर्कबाट कोलोराडोमा मुभ भयौँ र त्यहीँ बस्न थाल्यौँ। वातावरण फरक र भिन्न थियो किनकि हामीले त्यहाँ जसो तसो काम गरिरहेका थियौँ। हाम्रो पढाई अनुसारको काम त्यहाँ पाइरहेका थिएनौँ, त्यसैले अलिकति गाह्रो भइरहेको थियो। तर हामी चाहन्थ्यौँ यो जिन्दगीको सङ्घर्षलाई छिटै पार गरौँ। समय बित्दैका जसोतसो दिनहरू बितिरहेका थिए। हाम्रो सांस्कृतिक परम्परा अनुसार विवाह गरेर मात्रै बस्नुपर्छ भन्ने मान्यता विपरीत रहेको अमेरिकन समाजमा हामी सँगै बस्यौँ। दुःखका कुरा गर्यौँ, सुखका कुरा गर्यौँ, दीर्घकाल सपनाका कुरा गर्यौँ, कल्पनाका कुरा गर्यौँ र अलिकति यथार्थका कुरा गर्यौँ। समयलाई गुजारिरह्यौँ। कोलोराडोका सहरहरूमा, अमेरिकन बस्तीहरूमा आफ्ना साथी र आफन्तहरूको भेटघाटभन्दा पृथक हामीले कामको खोजीमा निरन्तर हिँडिरह्यौँ। कहिलेकाहीँ साँझ नतासा फर्केर आउँथे र सुस्केर हाल्दै भन्थे, योभन्दा पाकिस्तानको जिन्दगी धेरै असल छ प्रदीप, जाउँ हिँड, मेरो दाईको गार्मेन्टमा गएर काम गरौँ। म भन्थे म ससुरालीमा बस्दैन, ऊ पेट मिचेर हाँस्थे। उसका आँखामा अथाह मायाको सागर तैरिरहेको भेट्थे म हर पल हर क्षण। ऊ मसँगै रहन चाहन्थे र म उसँग। हामी छुट्टिएको मन पर्दैन थियो, बाध्यताले छुट्टिए जस्तो लाग्थ्यो। समय बित्दै गयो, उसले आफ्नो सम्पर्क र मैले आफ्नो सम्पर्कबाट विक्रम सम्बत 2063 सालमा हामीले अफगानिस्तानको काबुलमा रहेको एउटा आइएनजिओमा काम पायौँ। खुसी लाग्यो। फरक फरक भए पनि हाम्रो आइएनजिओ राजधानी काबुलमै थियो। मैले एकपल्ट भने नतासा अमेरिका छोडेर काबुल नजाऊ, तर उसले भने जानुपर्छ, यो जिन्दगी सुख र सहल मात्रै होइन प्रदीप, केही सङ्घर्ष हो, केही पाउनु पनि पर्छ जिन्दगीमा। उसका सुन्दर ती आँखाहरूमा मैले टोलाएर हेरिरहन्थे। ऊ भन्थे, तिमी त्यसो नभन, म अनुरोध गर्छु जाउँ अफगानिस्तानमा बसौँ, के फरक पर्छ, यो जिन्दगी अनुभव हो, सङ्घर्षमा बाँच्नेहरूको जिन्दगी पनि हेरौँ। आखिर तिम्रो नेपाल पनि त त्यति ठुलो युद्धबाट अगाडि बढिरहेको देश हो। उसँग तर्क थियो, उसले मलाई कन्भिन्स गर्थे। मलाई राम्रोसँग याद छ जुन दिन हामी अफगानिस्तान जाने भयौँ, त्यो दिन उसले घरमा बनाएको कफी अझै पनि सम्झन्छु म। हामीले त्यसपछि अफगानिस्तानको लागि जाने तय गर्यौँ र हामीले जागिरको खाने पत्र पनि त्यहीँबाट लियौँ र त्यसपछि हामी अमेरिकाबाट अफगानिस्तानको लागि उड्यौँ र काबुलमा आएर बस्यौँ। र त्यति बेला काबुलमा काम गर्ने र त्यहाँ भेटिने मान्छेहरूले गोर्खाहरूको बारेमा गरेको कुरा गर्दा छाती चौडा भएर आउँथ्यो। त्यति बेलाका त्यहाँका तालिबानीहरू पनि गोर्खा भनेपछि एक कदम पछाडि हट्दा रहेछन्। खुसी लाग्यो र अचम्म पनि लाग्यो। आज पनि गोर्खा आजहरूले गरेको त्यो बहादुरी र उनको प्रशंसा सुनेर अत्यन्तै खुसी लाग्यो। हामी काम गरिरहेका थियौँ, समय गुज्रिरहेको थियो अत्यन्तै कठिन परिस्थितिमा। काबुलको वातावरण फरक थियो, दिनभरि धुलो उड्ने पहाडी खोज जस्तो एउटा जङ्गल नभएर एउटा मरुभूमिमा बसेको सहर काबुल, धुलोहरू दिनभरि उडिरहन्थ्यो, काठमाडौँको जस्तो अस्त व्यस्त थियो ट्राफिक, तर काम गर्थ्यो। काम गर्दा गर्दै एक दिन उसलाई काबुलबाट फरार सहर जानुपर्ने बाध्यता भयो। मैले भनिरहेको थिएँ हामी नजाऊ, अब यहाँबाट फर्क्यौँ, बरु अमेरिका जाउँ, बरु पाकिस्तान सही। तर उसले भने, प्रदीप यो जिन्दगी हो, हामी सँगै मरौँला, सँगै बाँचौँला, हेड अर्को जुनी पाइन्छ कि पाइँदैन हामीलाई थाहा छैन, तर यो जुनीमा सँगै रहौँ, मरे पनि सँगै मरौँला, बाँचे पनि सँगै। धेर कल्याण आज पनि सम्झिरहन्छु यही शब्द बस यही।
किन चाहियो संयोजनी त्यो तिमीलाई मेरो माया अर्पण गरे
तिमीलाई जीवन समर्पण गरे
तिमीलाई
पाउन सकिन्छ सकिन्न यो जुनी त तिमीलाई नै भो संसारमा सबभन्दा लाग्छ तिम्रै माया छुट्नु परे मरी जान्छु नि ए संसारमा सबभन्दा लाग्छ तिम्रै माया छुट्नु परे मरी जान्छु नि
ए नभन न त्यसरी मुटु हाम्रो एउटै हो तिमी मरे मर्छु म पनि ए नभन न त्यसरी मुटु हाम्रो एउटै हो तिमी मरे मर्छु म पनि
ओ तिमीलाई मेरो माया अर्पण गरे
तिमीलाई जीवन समर
आज फेरि एक पटक दुखेको छ मेरो मन आज फेरि एक पटक भावनाको गहिराईमा डुबेको छ मेरो मन संसारको जुन कुनै कुनामा गए पनि सुख मिल्दैन मलाई लाग्छ यो जिन्दगी मायाको सागर हो मायामा फुल्छ जिन्दगी सायद त्यही माया पाएर होला हिलोमा पनि कमल हाँसिरहेको हुन्छ तर माया बिनाको जिन्दगी त सुख चैत महिनाको खेत जस्तै पटपटी फुटेका मनहरू छन् मसँग हिजो मायामा कति सुकुमार थिए मेरा दिनहरू कति उज्याला थिए आज मायाको परिवेशबाट बाहिरिएर जाँदा चट्टानै चट्टानको भिरालो बाटो भेट्छु म न हात समाउन कोही आउँछ न आफ्नो भन्न कोही आउँछ जस्तो लाग्छ जो आए पनि उस्तै लाग्छ मेरो जिन्दगीमा दिन रात जस्तो हुन्थ्यो भने धेर कल्याण। आज तिमीलाई प्रश्न गर्छु, मेरो लागि रात कस्तो भयो होला। त्यसैले आज पोख्न चाहन्छु मनका भावनाहरू, मनका कुराहरू, र व्यक्त गर्न चाहन्छु आफ्ना जीवनका थुप्रै थुप्रै पीडाहरू। अमेरिकाबाट अफगानिस्तान जानु हाम्रो लागि खुसी थियो या दुःख, त्यो त मलाई थाहा भएन। फराह सहर पुगेपछि त्यहाँको परिवेश अत्यन्तै गाह्रो थियो। तालिबानीहरू कतिखेर कहाँ के गर्छन् ठेगान हुँदैन थियो। कसैको निधारमा यो तालिबानी हो भनेर लेखिएको हुँदैन थियो। सबै उस्तै, सबै राम्रा, बुलेट प्रुफ हुन्थ्यो हाम्रो ज्याकेटहरू, गाडी पनि। तर पनि ठुला ठुला धरापमा पर्दा गाडीको मुनितिरबाट आउने धरापले केही पनि लाग्दैन थियो। अमेरिकी सेना लगायत त्यहाँ उपस्थित विश्वकाहरू सेनाहरू मरिरहेको खबर बारम्बार आइरहन्थ्यो। फाइटर प्लेनहरू त्यत्तिकै थिए माथि फराह सहरदेखिको टाढाको परिवेशमा। कहिलेकाहीँ हामी त्यहाँ पुग्थ्यौँ, अचम्म लाग्थ्यो यति टाढा आएर पनि यसरी लडिरहेको अफगानिस्तानमा कति कठिन छ होला जिन्दगी जस्तो लाग्थ्यो। त्यहाँ बस्नेहरू त लड्न सक्छन्, तर बाहिरबाट जानेहरू कसरी लडिरहेका होलान् जस्तो लाग्थ्यो। सुविधा थियो हामीलाई, हेलिकप्टर उपलब्ध हुन्थे। अफगानिस्तानको वार इकोनोमी अगाडि बढिरहेको थियो। जहाँ युद्ध हुन्थ्यो त्यहाँ वार इकोनोमीले आफ्नो मार्केट लिइरहेको हुन्थ्यो। काबुलको जस्तो धुलो र धुवा हुँदैन थियो त्यहाँ। हामी त्यहाँ बस्यौँ, तीन महिनामा बिदा हुन्थ्यो। बिदाको दिनमा नेपाल आउँदा मेरी आमाले बारम्बार भन्थिन्, छोरा विवाह गर, हामीले राम्रो बुहारी हेरिदिएका छौँ। एक दिन मैले आमालाई भने, आमा मैले नतासालाई छानेको छु, पहिलो पटक भनेको थिएँ। आमाका आँखा भरिए। आमा चाहन्थिन् काठमाडौँकै केटी विवाह गरोस्, छोराले बुहारी बनाओस्। पाकिस्तानको त्यो पनि मुसलमान केटी आमा छक्क पर्नु भयो। बुबा केही बोल्नु भएन, भाइहरू मेरै समर्थनमा थिए। तर मैले आमाको अनुहारलाई गहिरेर हेरे। आमाले बालापनमा दिएका मायाहरू आँखाबाट छचल्किरहेका थिए। आमा चाहनुहुन्थ्यो छोराले यतै विवाह गरोस्। धेर कल्याण, म फेरि फर्कन्थे। आफ्नो करियरलाई धेरै माथि उठाइसकेको म धेरै आफन्तहरूले प्रशंसा गर्थे, मान्छे हुनु त प्रदीप जस्तो। तर जिन्दगी सङ्घर्षको सिलसिला हो भन्ने कुरा ज जसले बुझ्थे उसले बधाई मात्र दिन्थे। नेपाली सम्बत अनुसार विक्रम सम्बत 2065 सालको कुरा हो। हामी पेसावरबाट अफगानिस्तान गइसकेका थियौँ। अफगानिस्तान युरोप र एसियाको एउटा गेट जस्तै हो, जहाँ वर्षौंदेखि वार सुरु भएको थियो। त्यसको पुरानो इतिहास र अफगानीहरूले जहिले पनि युद्धको सामना गरेर देशलाई यहाँसम्म ल्याए जस्तो अवस्था भए पनि हामीले धेरै बुझ्यौँ त्यहाँ बस्दा, काम गर्दा। र विक्रम सम्बत 2065 सालमा पेसावरबाट हामी फेरि अफगानिस्तानको काबुल पुग्यौँ। 3 दिन जति त्यहाँ सपिङ गरेर फराह सहरमा गयौँ। त्यहाँ धेरै समय बितायौँ र करिब 6 महिनापछि हाम्रो फर्कने दिन आयो। हामी फेरि त्यहाँबाट काबुल आयौँ। मलाई राम्रोसँग याद छ त्यसको 4th दिन हामी पाकिस्तान हुँदै फेरि अमेरिका फर्कने कुरा थियो। र पाकिस्तानमा हामीले विवाहको सानो कार्यक्रम आयोजना गरेका थियौँ। म काबुल आएपछि थाकेकी थिएँ। फराहले भने, नतासाले भने, सपिङ जानुपर्छ। मैले भने, छोडिदेऊ, यस्तो दिक्क लाग्दो वातावरणमा म बाहिर निस्कँदैन, हेर त यो धुलो। उसले भने, अफगानिस्तान भनेकै यस्तै हो, अफगानिस्तानको काबुल यस्तै हो, यही मरुभूमिमा अवस्थित छ यो राजधानी। दिनभरि धुलो उड्छ, मरुभूमि जस्तो ठाउँ हो। बेलुका चिसो हुन्छ, दिउँसो गर्मी। उसले मलाई सम्झाए। मैले भने, म जाँदैन। उसले भने, म एक्लै जान्छु। मैले जानु पर्दैन, हामी पाकिस्तानमा सपिङ गरौँला भन्दै थियो, तर उसले मैले परिवारको लागि काबुलबाट केही लिएर जान्छु, ऊ मलाई अगालो मार्न आई र भने तिमीलाई कस्तो टी सर्ट मनपर्छ म ल्याइदिन्छु, मैले भने तिमीलाई जस्तो मनपर्छ, उसले मलाई अगालो मारी र मलाई मेरो गालाहरू चुमी, खै कुन्नी किन हो डियर कल्याण, त्यति बेला मलाई असाध्यै उसको माया लाग्यो, मैले हात समाएर भने नतासा नजाऊ, फेरि हो हाँसी, हामी जिन्दगीभर सँगै बस्ने हो, किन एकछिन म जाँदा के हुन्छ र, मैले फेरि उसको आँखामा हेरिरहे, म तिमीलाई कफी खुवाउँछु तिमीले अमेरिकामा खुवाएको जस्तो, ऊ फेरि हाँसी, एकछिन बसी, मैले उसलाई कफी खुवाएँ, हामीले धेरै जिन्दगीका कुरा गर्यौँ, तर उसले जाने नै भाइ, सायद हाम्रो नियति त्यस्तै थियो होला डियर कल्याण, ऊ हामी बसेको होटेलबाट निस्की र अगाडिको क्याब चढेर ऊ करिब त्यहाँबाट 500 मिटर पर रहेको एउटा सपिङ सेन्टरमा गई जहाँ धेरै मान्छेहरू हुन्थे, राजधानी काबुलमा धेरै मान्छेहरू ओहोर दोहोर गरिरहेका थिए, त्यसैले त्यहाँ सुरक्षा थियो र सुरक्षा जति थियो त्योभन्दा बढी खतरा पनि थियो, मैले नतासालाई बारम्बार भनिरहे, खै अन्जान मनले भने या साँचो मनले भने डियर कल्याण मलाई थाहा भएन, जाने बेला उसले फेरि मलाई अगालोमा बेरी, म तिमीलाई राम्रो टी सर्ट ल्याइदिन्छु, तिमी त्यसलाई लगाइरहनेछौ, उसले त्यस्तै भने र होटलको बाहिर निस्केपछि मैले झ्यालबाट उसलाई हात हल्लाएर बिदाई गरे, ऊ हिँडेर पनि जान सक्थे तर ऊ हिँड्ने चासो राखिने, किनकि बाहिरको वातावरण धुलोमय थियो, त्यसैले ऊ एसी भएको गाडीमा चढ्न चाहन्थे, ऊ गाडी चढी, 15 मिनटमा फर्किनु पर्ने सपिङ सेन्टरबाट ऊ 1 घन्टा नफर्केपछि म छटफटिन थालेँ, त्यतिकैमा कसैले मलाई फोन गर्यो, तिम्रो आफ्नो आफन्त काबुलको एउटा हस्पिटलमा छ डियर कल्याण, मेरो आँखाबाट आँसु झरे, मैले झ्याल बाहिर हेरेँ, काबुलभरि धुलो उडिरहेको थियो, बेलुकीको समय दिनभरि तात्थ्यो काबुल सहर र बेलुका चिसोमा रूपान्तरण हुन्थ्यो, मेरो आँखाबाट आँसु बगे र म तल चढेर गाडी लिएर जति जति होटलतिर जाँदै गर्थेँ त्यति त्यति मेरो मन र मेरो मुटुको धड्कन बढिरहेको थियो, जब म हस्पिटलको ढोकामा पुगेँ त्यसपछि के भयो मैले थाहै भएन डियर कल्याण, आज दिल खोलेर भन्छु तिमीलाई मेरो कथा, बस मेरो कथा,
मतिमी पाहो यो जिन्दगीमा अपलाई बिर्सी दिन्छु, आ छैन के हुन्छ तिमी मेरो साथ नहुँदा, आ छैन के हुन्छ तिमी मेरो साथ नहुँदा, यति धेरै माया गर्छु तिमीलाई म तिमी बिना एक्लो हुन्छु, तिमीलाई मेरो सामु नपाउँदा म त हराइदिन्छु, यसै गरी बहाइदा यसै गरी बहाइदा म पागल तिमी भएर म तिमी आउने परछाई मायाहरूमा कमजोर हुन्छु कमजोर हुन्छु आखैमा हुन्छ पनि तिमी छैमा हुन्छ पनि तिमी मेरो
डियर कल्याण यो जिन्दगीमा मान्छेले आफ्नो दुखान्त कथा आफै भन्न कति गाह्रो हुन्छ कति दुख्छन् होला मन मान मान गर्न सक्दिन यसरी होटेलबाट म हस्पिटल पुग्दा म गेटमा पुगेपछि मलाई के भयो थाहा छैन मलाई कसैले भनिरहेको थियो उसैको प्रेमिका हो यिनीहरू जीवनभर कहिले पनि छुटिएन तर आज एउटा सुसाइड बममा परेर छेउमा गइरहेको कारमा रहेकी उसको प्रेमिका पनि मरी र ड्राइभर पनि मर्यो त्यसपछि मैले केही सुन्नै सकेन मलाई के भयो थाहा छैन डियर कल्याण कति दुख छन् होला मनहरू जसलाई जीवनभर माया गरे उसले पनि गरे कहिल्यै पनि नछुटिने बाचा थियो हाम्रो हातमा हात मिलाउँथ्यौँ हामी खाँदासँगै बस्दासँगै काममा छुटिए पनि हाम्रो ध्यान एक अर्कोतिर चुम्बक जस्तै हुन्थ्यौँ हामी सायद धेरै माया गरेपछि बिछोडिनु पर्छ भन्ने कुरा हो कि जस्तो लाग्छ कहिलेकाहीँ पाकिस्तान र नेपालको माया हामी भिन्न भिन्न भूभागका भए पनि हाम्रो माया हाम्रो आत्मीयता यति नजिक थियो हामी छुट्टी नै चाहँदैनथ्यौँ अमेरिकाबाट अफगानिस्तान आउँदा उसलाई मात्र दिएको जागिरलाई हामीले दुवैजनाको बनायौँ हाम्रो तपस्याले मेहनतले र हामीले छुट्टिन नचाहेर यस्ता जटिल ठाउँमा गएर हामीले आइएनजिओमा काम गर्यौँ तर फर्कदा होटेलमा बसे कि नतासा किन सपिङ गर्न गयो भोलि अझ यहीँ सम्झन्छु डियर कल्याणमा मैले नजाऊ भन्दा उसले मलाई अघालोमा भेरी मलाई चुम्बन गरी हाँसेर मायाले जिती र भनी तिमीलाई मनपर्ने टी सर्ट ल्याइदिन्छु अरू बरू पाकिस्तानमा किनौला मैले भने पाकिस्तानबाट धेरै सामानहरू आउँछन् अमेरिकामा धेरै गार्मेन्ट्सहरू पुग्छन् पाकिस्तानमा किनौला ऊ फेरि हाँसी त्यही अभिनय गरी र गई मलाई लाग्छ समयले हामीलाई नराम्रोसँग छुट्यायो हस्पिटलबाट तेस्रो दिन निस्कदा मैले उसलाई राम्रोसँग चिन्न सकिरहेको थिएन उसको माया उसको सद्भावले मलाई पागल बनाए म एक ठाउँमा बस्न सक्दैन थिएँ मलाई त्यहाँबाट पाकिस्तान ल्याइयो किनकि म बढी पाकिस्तानमा नजिक थिएँ पेसावरमा पुगेपछि मैले उसको आमालाई हेरे आमा रोइरहेकी थिइन् बुबालाई हेरे र सबभन्दा बढी उसलाई माया गर्ने दाई बेहदसँग रोइरहेको थियो र उसले र त्यो परिवारको रुवाई देखेर मलाई लाग्यो म बाँच्नु बेकार छ तर मैले सोचे म मरेँ भने हाम्रो प्रेम सकिन्छ हाम्रो माया सकिन्छ माया जिन्दगीको त्यो सिन्धु हो मैले बाँचे भने कमसेकम उसको याद गर्छु हामी दुवै मर्यो भने यादको सम्भावना रहँदैन डियर कल्याण त्यति बेला नतासाको आमाले भन्नुभयो तिमीले चाह्यौ भने विवाह गर्न सक्छौ छोरा तर उसका आँखामा आँसु थिए मैले यति माया गर्ने मायालु यो जिन्दगीमा गुमाए मलाई फिक्का लाग्न थाल्यो कहिले काठमाडौँ कहिले अमेरिका जिन्दगी दोसाँधमा बाँधिरहेकी म बाँधिरहेको म कहिले काहीँ लाग्छ मेरी आमाको मायाले फेरि मलाई तान्दै ल्यायो काठमाडौँ आएपछि मेरो परिवार एक वर्षसम्म केही बोलेन तर पछि फेरि आमाले भन्नुभयो छोरा विवाह गर हाम्रो नेपाली संस्कार छोरा भन्दा छोराका छोराछोरीको आश हुन्छ भने जस्तै मेरो परिवारले दबाब दिन थाल्यो। यो जिन्दगी धोका धोकाको जिन्दगी हो। म आज प्रायश्चित गर्न चाहन्छु ढेर कल्याण। मैले नतासालाई बिर्सेर मैले नेपालमा विवाह गरे। विवाह पश्चात म यतिखेर अमेरिकामा बस्छु। मेरो श्रीमतीलाई सबै कुरा थाहा छ। मेरो पनि अहिले कोलोराडोको घरमा ठूलो फोटो छ नतासाको। म सम्झन्छु तर सम्झौतामा बाँचिरहेको छु। कहिले काहीँ लाग्छ त्यति धेरै माया गर्ने प्रेमिकालाई छोडेर मैले किन विवाह गरेँ। मलाई लाग्छ यो संसारमा सबैभन्दा धोकेबाज प्राणी भनेको मान्छे हो। मान्छे बाहेक यो संसारमा अरू कसैले कसैलाई धोका दिँदैन ढेर कल्याण। जसरी म बाँचिरहेको छु बस म
यस्तो लाग्थ्यो बाँच्ने डढेलोले खायो यस्तो लाग्थ्यो बाँच्ने डढेलोले खायो तिमी आयो आयो जिन्दगीमा बाँच्ने रहल आयो यस्तो लाग्थ्यो बाँच्ने रहल डढेलोले खायो मेटाउन सकिन्न बितेका छेडहरू फर्काउन सकिन्न नखुतला तीतहरू मेटाउन सकिन्न बितेका छेडहरू फर्काउन सकिन्न यस्तो लाग्थ्यो बाँच्ने रहल डढेलोले खायो व्यर्थै किन खेर फल्ने आएको यो बाहार आउ गरौँ जोगाउँ हाम्रो प्यार व्यर्थै किन खेर फल्ने आएको यो बाहार आउ प्राण गरौँ जोगाउँ हाम्रो प्यार यस्तो लाग्थ्यो